تفسير سورة صافات آیت نمبر 75. اب دیکھیں کہ سورت صافات میں 7 پیغمبروں کا ذکر آیا ہے، ان کے تاریخی قصے اس سورت میں بیان کیے گئے ہیں، اور جو 7 پیغمبر ہیں ان میں حضرت نوح علیہ السلام، نمبر 2 حضرت ابراہیم علیہ السلام، نمبر 3 حضرت اسماعیل علیہ السلام، نمبر 4 حضرت موسیٰ علیہ السلام، نمبر 5 حضرت ہارون علیہ السلام، نمبر 6 حضرت الیاس علیہ السلام، اور نمبر 7 حضرت لوط علیہ السلام. اور یہاں پر جو ہے حضرت نوح علیہ السلام کا ذکر جو ہے شروع ہوتا ہے، اور غور کرنے کی بات یہ ہے کہ یہاں پہ یہ جو واقعات ہیں، قصے ہیں پیغمبروں کے، یہ کیوں سنائے جا رہے ہیں؟ اگر آپ پچھلی آیات کو دیکھیں، آپ دیکھیے یہ آیت نمبر 69، یہاں سے لے کر آپ 74 تک آپ دیکھیں، تو آپ یہ بات پڑھیں گی کہ پہلی قومیں جو تباہ و برباد ہوئیں، تو اس کی بڑی وجہ کیا تھی؟ کہ انہوں نے اپنے باپ دادا کی اندھی تقلید کی، اور ان کے باپ دادا جو تھے گمراہ تھے. اور اللہ رب العزت فرماتے ہیں کہ ہم نے انہیں ڈرانے والے رسول بھیجے تھے، لیکن انہوں نے رسولوں کی اطاعت نہ کی، اور جنہوں نے اطاعت نہ کی وہ سارے تباہ و برباد ہو گئے. اور بچے کون؟ جنہیں اللہ نے اپنے لیے خالص کر لیا تھا، الا عباد اللہ المخلصین. تو اب جو ہے یہاں سے یہ بات بتائی جا رہی ہے کہ جب قوموں کے اندر بگاڑ پیدا ہوتا ہے تو اللہ رب العزت اپنے رسولوں کو بھیجا کرتا ہے. تاریخ سے گواہی دی جا رہی ہے کہ قوموں کو اللہ تعالیٰ نے رسولوں کے ذریعے ڈرایا. اگر کسی قوم نے رسول کو جھٹلایا تو وہ ہلاک کر دی گئی. بچے کون؟ جنہوں نے رسول کی پیروی اختیار کی. تو یہاں پہ بھی یہی بات بتائی جا رہی ہے کہ اے اہل مکہ، تم محمد صلی اللہ علیہ وسلم کی پیروی اختیار کر لو. اور آج تمام دنیا کے لوگوں کے لیے، تمام مسلمانوں کے لیے یہی پیغام ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی پیروی، اللہ کی پیروی کرنے ہی سے جو ہے وہ فلاح ہو سکتی ہے، کامیابی ہو سکتی ہے. تو آپ دیکھیں گی اب یہاں پر آیت نمبر 75 ہے، یہاں سے لے کر 148 تک اب یہ واقعات جو ہیں وہ چلیں گے. وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ. ہم کو اس سے پہلے نوح علیہ السلام نے پکارا تھا، بڑا ہی خوبصورت محبت بھرا انداز ہے. وَلَقَدْ نَادَانَا، اور البتہ تحقیق ندا دی تھی ہم کو اور پکارا تھا ہم کو نوح، نوح نے. تو یہاں پہ جو نوح علیہ السلام کی پکار ہے، اس سے مراد ہے نوح علیہ السلام کی فریاد. نوح علیہ السلام نے ایک طویل زمانہ تک اپنی قوم کو دعوت دین دی، اور قوم نے حضرت نوح علیہ السلام کی جو دعوت تھی اس کو جھٹلایا. اب دیکھیے کہ جب قوم نے نوح علیہ السلام کی دعوت کو جھٹلایا تو نوح علیہ السلام نے جو ہے کیا کیا؟ نوح علیہ السلام کے بارے میں اللہ رب العزت فرماتے ہیں کہ انہوں نے اپنے رب کو پکارا، اپنے رب سے گریہ زاری کی. اور ان کے جو پکار کے الفاظ ہیں، اس کی تفصیل سورت شعراء میں آپ پڑھ چکے ہیں، آیت نمبر 117 اور 118. وَقَالَ نُوحُ رَبِّ لَا تَذَرْ عَلَى الْأَرْضِ مِنَ الْكَافِرِينَ دَيَّارًا. اور نوح علیہ السلام نے اپنے رب سے دعا کی، اے میرے رب، زمین پر تو کافروں میں سے کسی کو چلتا پھرتا نہ چھوڑ. اِنَّكَ اِن تَذَرْهُمْ يُدِلُّ عِبَادَكَ. اور اگر آپ ان کو چھوڑیں گے تو یہ गुमराह कर देंगे तेरे बंदों को, वला यलिदु इल्ला फाजिरन कफारा, और नहीं पैदा करेंगे मगर फाजिरों को और न शुक्रों को। तो ये जो नदा थी, ये जो पुकार थी, ये जो फरियाद थी, ये नूह अलैहिस्सलाम ने उस वक्त की थी जब अपनी कौम को दावत देते देते एक तवील जमाना गुजर चुका था, जब वो अपनी ताकत का आखिरी कतरा भी निचोड़ चुके थे, जब वो अपनी कौम से मायूस हो गए थे। सूरत कमर में भी इसकी दलील मिलती है। सूरत कमर आयत 10, फादा रब्बहु अन्नी मगलूबुन फंतसिर, उसने अपने रब को पुकारा कि मैं मगलूब हो गया हूं, ऐ मेरे रब अब तू मेरी मदद को पहुंच। अल्लाह रब्बुल इज्जत कहते हैं, फला निमल मुजीबून, तो देखो कि हम कैसे अच्छे जवाब देने वाले थे। अब आप देखिए कि यहां पर अल्लाह रब्बुल इज्जत का ये कहना कि फला नेमा, बस कितने अच्छे थे, अल मुजीबून कबूल करने वाले, अल मुजीब है वाहिद और अल मुजीबून जमा है, और अल मुजीब के मानी होते हैं कि दुआ को कबूल करना, तो अल मुजीबून दुआओं को कबूल करने वाले, देने वाले, कि जो उन्होंने मांगा था तो हमने उनकी दुआ को कैसे अच्छे तरीके से कबूल कर लिया। दरअसल इन आयात में दरअसल इस आयत में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके प्यारे सहाबाए कराम रजी अल्लाह अन्हो को तसल्ली दी गई है कि आप सबर के साथ हालात का मुकाबला करते रहें और आप दावा का काम करते रहें, और आप देखेंगे कि किस तरह अल्लाह ताला आपकी मदद करेंगे, जैसे नूह अलैहिस्सलाम की थी, और किस तरह जो नूह अलैहिस्सलाम के दुश्मन जो थे वो नाकाम हुए, तो इसी तरह आपके दुश्मन जो है वो नाकाम होंगे। फलनिमल मुजीबून, बस कितने अच्छे हैं हम जवाब देने वाले। तो प्यारी बहनों, इन आयात में हमारे लिए भी अमल का ये उसूल निकलता है कि मोमिन कभी मायूस नहीं होता, कभी जो है वो दिल छोड़ता नहीं है, अपना मिशन अपना काम जो है वो करता चला जाता है, और यहां तक कि उसका ताल्लुक अल्लाह ताला से होता है, और अल्लाह ताला अपने बंदों की फरियादें सुनता है और फरियादों को कबूल करता है। तो हमेशा मुश्किल औकात में अल्लाह की तरफ रुजू करना चाहिए, क्योंकि अल्लाह ताला कह रहे हैं कि हम कितने अच्छे हैं दुआओं को कबूल करने वाले। सुभान अल्लाह। तो अब कोई शख्स राह रास्त पर आने वाला है या नहीं, कोई शख्स जो है वो सिराते मुस्तकीम पर चलेगा कि नहीं, वो हदायत को कबूल करेगा कि नहीं, अभी अल्लाह ही बेहतर जानता है। तो क्या करना है, मायूस नहीं होना, अपना काम करते चले जाना है। आयत नंबर 76 सूरत अस्साफात, वनज्जैनाहू व अहलहू मिनल कर्बिल अजीम, वनज्जैनाहू, और हमने उनको बचा लिया। किससे बचाया, वो जो शदीद अजियत की कैफियत थी, 50 कम 1,000 साल तक वो लोगों को सिराते मुस्तकीम की दावत दे रहे हैं, और कौम क्या कर रही है, बदकिरदार और जालिम कौम दावत को झुटला रही है, मुखालफत कर रही है। आप सोचें कि मसलसल झुटलाने से एक पैगंबर को कितनी तकलीफ हो सकती है। आप दावत देती हैं, आप बाज़ोकात जो है वो अपने बच्चों को, अपनी औलाद को, अपने दोस्तों को, अपने रिश्तेदारों को, अपने पड़ोसियों को हक बात, कुरान की बात, सीरत की बात, अल्लाह और अल्लाह के रसूल की बात बताती हैं, और लोगों का रिएक्शन कैसा होता है, लोग उसको कबूल नहीं करते, लोग कुरान और हदीस का मजाक उड़ाते हैं और मुसलसल झुटलाते चले जाते हैं, और आपका कैसे दिल कटता है, आप कैसे आंसू बहाती हैं, आप कैसे अफसरदा होती हैं, आप कितनी अफसरदा होती हैं ना। तो आप अपनी जरा अपनी कैफियत का अंदाजा करें, और उधर से नूह अलैहिस्सलाम की कैफियत कि एक जालिम कौम है और मुसलसल झुटला रही है, दूसरी तरफ अहले मक्का है कि वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को झुटला रहे हैं। तो अल्लाह ताला कह रहे हैं कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, और जो आपके ऊपर ईमान लाने वाले थे उनको तसल्ली दी जा रही है कि जिस तरह नूह अलैहि सलाम और उन पर ईमान लाने वाले जो थे उनको हमने बचा लिया था, बिल्कुल इसी तरह ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपको भी और आप पर ईमान लाने वालों को मैं बचा लूंगा। और आज के दौर में भी جو سچے مسلمان ہیں، جو صحیح طریقے سے اللہ اور اللہ کے رسول کی اطاعت کرتے ہیں، اور اللہ تعالیٰ کا یہ وعدہ ہے کہ اللہ جو ہے وہ ان کی مدد کرے گا، غیب سے مدد کرے گا اور ان کی حفاظت کرے گا اور انہیں بچائے گا. وَنَجَّيْنَاهُ، اور ہم نے نجات دی اس کو. کس کو؟ اس سے مراد ہے حضرت نوح علیہ السلام، وَأَهْلَهُ، اور ان کے گھر والوں کو. اور اَهْلَهُ جو ہے اس سے مراد ہیں ان کے، ان پر ایمان لانے والے، کیونکہ نبی کے گھر والے نبی پر ایمان لانے والے ہوتے ہیں. تو اس سے مراد ہے نبی پر ایمان لانے والے. تو اس سے یہ بات بھی پتہ چلتی ہے کہ اللہ رب العزت فرما رہے ہیں یہاں پر کہ ہم نے جو ہے نوح علیہ السلام کو بچایا اور ان کے گھر والوں کو بچایا، من الکرب العظیم، بڑی مصیبت سے. اور بڑی مصیبت سے مراد کیا ہے کہ قوم کا انکار کرنا. وجعلنا ذریته هم الباقین، اور اسی کی نسل کو باقی رکھا. وجعلنا، تو آپ دیکھیں کہ اس کے معنی ہے اور بنایا ہم نے، ذریته اس کی اولاد کو، ہم الباقین وہ باقی رہنے والے. تو اس کے کیا معنی ہیں؟ اس کے دو معنی بیان کیے جاتے ہیں. نمبر ون، جو لوگ حضرت نوح علیہ السلام کی مخالفت کر رہے تھے تو ان کی نسل تو دنیا سے ختم کر دی گئی اور نوح علیہ السلام کی نسل جو ہے یہ باقی رکھی گئی. نمبر دو، کہ تمام نسل انسانی ختم کر دی گئی اور حضرت نوح علیہ السلام کی اولاد سے پھر دنیا کو آباد کیا گیا. وہ جو ایمان لانے والے تھے، جو کشتی میں سوار ہوئے تھے، تو اللہ تعالیٰ نے ان کے ذریعے جو ہے وہ پھر دوبارہ دنیا کو آباد کیا، اور باقی تمام لوگ اپنی سرکشی اور کفر کی بنا پر تباہ کر دیے گئے. فَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ، اور بعد کی نسلوں میں اس کی تعریف اور توصیف چھوڑ دی. اب آپ دیکھیں کہ یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ باقی رکھا اس پر پچھلے لوگوں میں. تو اب یہاں پہ بھی یہی بات بتائی جا رہی ہے کہ اور ہم نے باقی انہی کی اولاد کو رہنے دیا. تو معنی کیا ہے؟ حضرت نوح علیہ السلام کی اولاد، وہ جو ایمان لانے والے تھے، اللہ تعالیٰ نے ان کو جو ہے وہ باقی رکھا. تو اس سے کیا بات پتہ چلتی ہے؟ یہ جو آیت نمبر 78 ہے، اس میں بڑی اہم بات جو ہے وہ بتائی گئی ہے. وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ، معنی یہ ہے کہ وہ لوگ جو اللہ اور اللہ کے رسول کی اطاعت کرتے ہیں، تو جیسے دعوت کا کام کرنا، اس کو آگے بڑھانا، اور اسی طرح یہی رسول اللہ صلی اللہ علیہ وسلم کا مشن تھا اور آپ کے صحابہ کا. تو یہاں پہ یہ بات بتائی جا رہی ہے کہ لوگوں کی مخالفت کے باوجود ان کا نام نہیں باقی رہے گا، بلکہ جو اللہ کی اطاعت کرنے والے ہیں، جو دعوت کو پھیلانے والے ہیں، انہی کا نام جو ہے وہ آگے چلے گا. نسلوں میں آگے جو ہے وہ اللہ اور اللہ کے رسول کی دعوت جو ہے وہ قائم اور دائم رہے گی، اور اس کو، اس دعوت کو آگے قائم رکھنے والے. سلام علی نوح فی العالمین، سلام ہے نوح علیہ السلام پر تمام دنیا والوں میں. تو یہاں پہ جو ہے حضرت نوح علیہ السلام پر جو ہے وہ دعا دی جا رہی ہے، اور یہ اللہ تعالیٰ کی طرف سے نوح علیہ السلام کی تعریف ہے، شاباش ہے، کہ دنیا اور آخرت دونوں میں نوح علیہ السلام پر برکتیں ہیں، سلامتی ہے. اور جو مقام حضرت نوح علیہ السلام کو اس دنیا میں حاصل ہوا، اس سے پہلے کسی کو حاصل نہیں ہوا. تو انہوں نے جو ہے وہ بازی کو جیت لیا. تو نوح پر سلام ہو دنیا والوں میں. اور مفسرین کہتے ہیں کہ دنیا والوں سے مراد ہے جنوں میں، انسانوں میں، فرشتوں میں، سب میں نوح علیہ السلام کے لیے سلامتی کی دعا ہے کہ وہ نوح علیہ السلام پر سلام بھیجا کریں. سلام علی نوح فی العالمین، انا کذالک نجزی المحسنین، ہم نیکی کرنے والوں کو ایسی ہی جزا दिया करते हैं। तो ये इस हकीकत का ऐलान है कि ये मामला सिर्फ नूह अलैहिस्सलाम के लिए खास नहीं है, बल्कि अल्लाह ताला ने अपने तमाम बंदों के साथ हमेशा यही मामला किया है, और आइंदा भी अल्लाह अपने मुखलिस बंदों के साथ यही मामला करेगा। ये फजीलत किसी जात के साथ नहीं है, बल्कि सिफात के साथ मखसूस है। और वो सिफात क्या है? अलमोहसिनीन को आप सर्कल कर लें, इन्ना कजालिक नजिल मोहसिनीन, कि जो लोग भी अपने अंदर एहसान की सिफत पैदा करेंगे। और एहसान कहते हैं, इसकी हकीकत क्या है कि पूरे इखलास के साथ अल्लाह ताला के अहकाम की अतात करना। तो जो लोग भी एहसान के साथ अल्लाह की अतात करेंगे, तो अल्लाह ताला उन्हें ऐसी ही जजा जो है वो दिया करेंगे। सुभान अल्लाह, कितनी खूबसूरत बात है कि अपने मुखलिस बंदों को अल्लाह जो है ऐसी ही जजा जो है वो दिया करते हैं। इन्नहु मिन इबादिनल मुमिनीन, बर हकीकत वो हमारे मोमिन बंदों में से था। सुभान अल्लाह। तो एहसान करने, एहसान के दर्जे की उसने नेकियां की, एहसान के दर्जे का उन्होंने काम किया, फिर वो हमारे मोमिन बंदों में से था। तो ये बात हो रही है नूह अलैहिस्सलाम की। तो पैगंबर जो है, पैगंबरी बहुत बड़ा एक एजाज है, लेकिन पैगंबरी का भी जो है वो आला मकाम क्या है? अब्दियत, बशरियत। अलमोमिनीन, अलमोमिन वाहिद है और अलमोमिनीन इसकी जमा है। तो नूह अलैहिस्सलाम जो है अल्लाह ताला कह रहे हैं कि दरहकीकत वो हमारे मोमिन बंदों में से थे। तो हमें क्या करना है अब हैसियत एक मुसलमान के, हमारे लिए यहाँ पे अमल के ये उसूल निकलते हैं कि पैगंबरों के मिशन को अपनाएं, नंबर दो हालात से मायूस ना हो, नंबर तीन एहसान के दर्जे की नेकी करें, नंबर चार जो है कि ईमान लाने वालों में शामिल हो और अल्लाह की बंदगी करने वालों में शामिल हो। आखिरी आयत है यहाँ पे हजरत नूह अलैहिस्सलाम के वाकये की, आयत नंबर 83, सुम्मा अगरकनल आखरीन, फिर दूसरे ग्रोह को हमने गर्क कर दिया। तो जो दूसरे थे उनको अल्लाह रब्बुल इज्जत कह रहे हैं कि मैंने गर्क कर दिया, उनको मैंने खत्म कर दिया। तो कौन लोग बचे? जो के ईमान लाने वाले थे, जो के इखलास और एहसान के दर्जे की नेकी करने वाले थे, और बाकी सारे लोग जो थे उनको अल्लाह ताला ने तबाहो बर्बाद कर दिया। वो खसो खाशाक की तरह अल्लाह ताला ने उन्हें जो है वो बहा दिया, और फिर जहन्नुम में भी खसो खाशाक की तरह अल्लाह ताला उन्हें झोंक देगा। तो आयत नंबर 75 से लेकर 82 तक, 75 से 83 तक, ये था हजरत नूह अलैहिस्सलाम का वाक्या। और एक जलील कदर पैगंबर के बाद एक और जलील कदर पैगंबर का वाक्या जो है ये शुरू होता है, हजरत इब्राहिम अलैहिस्सलाम। हजरत इब्राहिम अलैहिस्सलाम का जो वाक्या है, यहाँ पे आप सात पैगंबरों के वाक्यात के बारे में पढ़ेंगी, हजरत इब्राहिम अलैहिस्सलाम का वाक्या इनमें सबसे ज्यादा सबक आमोज है। और इब्राहिम अलैहिस्सलाम की जो जिंदगी का एक अहम वाक्या है वो यहाँ पे अल्लाह ताला ने उसको पेश किया है कि अल्लाह ताला का इशारा पाते ही किस तरह वो अपने अकलौते बेटे को कुर्बान करने पर आमादा हो गए। इनके इस वाक्य में सिर्फ हजरत इब्राहिम अलैहिस्सलाम के वाक्य में सिर्फ कुफारे कुरैश के लिए सबक नहीं था, क्योंकि वो हजरत इब्राहिम अलैहिस्सलाम के साथ अपने नस्बी ताल्लुक पर फख्र करते थे, बल्कि उन मुसलमानों के लिए भी सबक था जो अल्लाह और उसके रसूल पर ईमान लाए थे। तो ये वाक्या सुनाकर उन्हें बता दिया गया कि इस्लाम की हकीकत और इसकी असल रूह क्या है, और उसे अपना दीन बना लेने के बाद एक मोमिन को, एक सादिक को किस तरह अल्लाह की रजा पर अपना सब कुछ कुर्बान कर देने के लिए तैयार हो जाना चाहिए। तो आइए इस तारुफ के साथ जो है حضرت ابراہیم علیہ السلام کے واقعے کو شروع کرتے ہیں اور یہ آیات ہمیشہ بہت ہی جو ہے وہ اثر پیدا کرتی ہیں. آیت نمبر 83 سے آیت نمبر 113 تک. وَإِنَّ مِنْ شِيعَتِهِ لَإِبْرَاهِيمَ, اور نوح علیہ السلام ہی کے طریقے پر چلنے والا ابراہیم تھا. یہاں پہ شیعہ کا لفظ جو ہے وہ استعمال کیا گیا ہے, شین یا عین اس کا روٹ ہے, اس کے معنی ہوتے ہیں گروہ اور پیروکار کے, گروہ اور پیروکار کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور شین یا عین جو ہے اس کے معنی ہوتے ہیں منتشر ہونا. تو وہ گروہ جن سے انسان تقویت حاصل کرتا ہے اور وہ لوگ اس کے ارد گرد پھیلے رہتے ہیں, تو اسی طرح اس کو شیعہ کہا جاتا ہے. کہ شیعہ جو ہے وہ لوگ ہوتے ہیں جو جیسے اپنے جو ان کے نظریات ہوتے ہیں, جو ان کا جو ان کی باتیں ہوتی ہیں اس میں وہ آپس میں متحد ہوتے ہیں, اس میں وہ آپس میں متفق ہوتے ہیں. تو اب یہاں پر بھی یہ بات بتائی جا رہی ہے کہ حضرت ابراہیم علیہ السلام جو تھے وہ حضرت نوح علیہ السلام کے شیعہ میں سے تھے, یعنی ان کے گروہ میں سے تھے. تو شیعہ کے معنی کیا ہے؟ ایسا گروہ جس کے دینی عقائد ایک جیسے ہوں, اپنے نظریات میں وہ آپس میں ملتے جلتے ہوں, ایک جیسے ہوں. تو جس طرح حضرت نوح علیہ السلام تھے انہی کے نظریات پر چلنے والے ابراہیم علیہ السلام تھے. تو نوح علیہ السلام کا ذکر کرتے ہی ابراہیم علیہ السلام کا ذکر کیا جا رہا ہے اور اللہ تعالیٰ کہہ رہے ہیں وَإِنَّا, اور بے شک مِن شِيعَتِهِ, اور ہی کی ضمیر نوح علیہ السلام کے لیے آئی ہے کہ اس کے پیروکاروں میں سے تھا, لابراہیم, البتہ ابراہیم علیہ السلام, اس جاء ربہ بقلب سلیم, جب وہ اپنے رب کے حضور قلب سلیم لے کر آیا. اب آپ دیکھیں کہ انسان کے جسم میں بہت سے اعضاء ہیں نا, اور یہاں پہ خاص طور پر قلب کا ذکر جو ہے وہ کیا جا رہا ہے. اللہ تعالیٰ کہہ رہے ہیں کہ وہ اپنے رب کے حضور قلب سلیم لے کر آیا. اب آپ دیکھیں کہ ایک طرف یہ بتا دیا کہ وہ نوح علیہ السلام کے طریقے پر چلنے والے تھے, کہ جس ایمان, احسان, اخلاص جو ہے اس کا اظہار نوح علیہ السلام نے کیا تھا, اور جس دعوت کے دائی نوح علیہ السلام تھے اسی دعوت کے دائی بن کر ابراہیم علیہ السلام اٹھے. تو یہ ایک تھے, انبیاء علیہ السلام جو ہے اصلاً ایک ہی ہیں, اور حضرت ابراہیم علیہ السلام جو ہے اللہ تعالی کی طرف قلب سلیم لے کر آئے. اور قلب سلیم جو ہے, قلب دل کو کہتے ہیں اور دل کی حالت بدلتی رہتی ہے, اور سلیم سلامتی والا دل, اس کے معنی آپ پڑھ بھی چکی ہیں کہ سین لام میم جو ہے وہ سام سے ڈسے ہوئے کو بھی کہتے ہیں, کیونکہ جب انسان کو سام ڈس دیتا ہے تو وہ تڑپتا ہے, اور جب وہ تڑپتا ہے تو اس کے اندر جو باقی چیزیں ہوتی ہیں اس کا اثر ختم ہو جاتا ہے, کیونکہ تڑپنے والا زندگی سے موت کے زیادہ قریب ہوتا ہے سام کا ڈسا ہوا, اور اس کے اندر سے ملاوٹ اور حسد اور دوسرے جو اخلاقی برائیاں ہوتی ہیں یا کفر شرک اعتقادی برائیاں, وہ ختم ہوتی ہے. کیوں؟ اس وقت وہ اس کا رجوع جو ہے وہ اللہ کی طرف ہوتا ہے. تو سلامہ سلامتی یعنی مکمل, اس طرح اس معنی میں بھی استعمال ہوتا ہے, پاک کو کہتے ہیں, بے روگ, ستھرا, اچھا. قلب سلیم سے مراد وہ دل ہے جو شرک اور نفاق کے امراض سے بالکل محفوظ ہو, بالکل پاک ہو, جس کی وفاداری جو ہے وہ اس میں کوئی شک نہ ہو. تو قلب سلیم سلامتی والا دل, یعنی ایسا دل جس کا جس کے اندر عقیدے کی اور اخلاقی برائی نہ ہو, عقیدے کی اور اخلاقی برائیوں سے وہ پاک ہو, کفر و شرک اور شکوک و شبہات کا شائبہ تک نہ ہو, जिसमें नाफरमानी और सरकशी का कोई जज्बा ना पाया जाता हो, कोई उसमें उलझाव ना हो, कोई पेच ना हो, कोई बुरे मेलानात या बुरी ख्वाहिशात ना हो, किसी किस्म का बुग़्ज़ हसद उसके अंदर ना पाया जाता, उसकी नियत में कोई खोट ना हो। यहाँ पे कहा जा रहा है, इस जा रब्बहू बिकल्बिन सलीम, जब वो अपने रब के पास कल्बे सलीम लेकर आए। तो रब के पास आने से मुराद क्या है? रब की तरफ रुजू करना, सबसे मुंह मोड़ कर अल्लाह की तरफ रुख करना। और यहाँ पर आप देखें कि कितनी खूबसूरत बात है जिसको अल्लाह रब्बुल इज्जत खास तौर पर नुमाया करके पेश कर रहे हैं, कि हजरत इब्राहिम अलैहिस्सलाम जो है उन्होंने पूरे इखलास के साथ, उन्होंने पूरे जो है वो मोहब्बतों के साथ कुफ्र और शिर्क को छोड़कर, हर किस्म के नापाक ख्वाहिशात को छोड़कर अल्लाह की तरफ रुजू किया था, क्योंकि वो अल्लाह की तरफ आया, अल्लाह की तरफ रुजू किया था। इसके मानी है कि हजरत इब्राहिम अलैहिस्सलाम अपने रब की तरफ साफ दिल से, बिल्कुल पाक दिल से अल्लाह की तरफ मुतवज्जो हुए थे। उनके उनके दिल पर किसी किस्म का उनके दिल पर किसी किस्म का कोई असर नहीं था। कल्बे सलीम भी अल्लाह ताला ने उनके लिए इस्तेमाल किया है, और कल्बे मुस्लिम हनीफ का लफ्ज भी इस्तेमाल किया गया है, दोनों सही है। अब ना उसकी मिसाल दी जा रही है, मिसाल क्या है? तौहीद की मिसाल है कि इस काला ले अभी ही, जब उन्होंने अपने वालिद से कहा, व कौम ही और अपने अपनी कौम से कहा, माजा ताबुदून, कि ये क्या चीजें हैं जिनकी तुम इबादत कर रहे हो। माजा ताबुदून, ये तुम किसकी इबादत करते हो। इफ्कन, इफ्क, इफ्क जो है इसका मतलब होता है कि जैसे झूठे इल्जाम को भी कहते हैं, और किसी चीज को उल्टा कर देना, उसका रुख पलट देना। तो आइफकन, क्या झूठ। आलेहतन, माबूद, यानी क्या झूठे माबूद जो हैं तुमने जो है वो घड़े हुए हैं, दून अल्लाह ही अल्लाह को छोड़कर, तुरी दून तुम चाहते हो, ये क्या चीजें हैं जिनकी तुम इबादत कर रहे हो। माजा ताबुदून, आइफकन, क्या झूठ खड़ा हुआ है। आलिहतन, माबूद, दून अल्लाह ही तुरी दून, अल्लाह को छोड़कर जिन्हें तुम चाहते हो। तो अब आप देखें कि कैसा था इब्राहिम अलैहिस्सलाम का दिल, कि अपने वालिद से और अपनी कौम से मुखातिब है और तौहीद की दावत दे रहे हैं, इखलास और कमाल दर्जे का जो उनके अंदर हवालगी और सुपुर्दगी अल्लाह के लिए। अब आप देखें कि उनकी दावत के एक एक लफ्ज से वो टपक रहा है, इखलास टपक रहा है, कि जब उन्होंने अपने बाप को और अपनी कौम को दावत दी तो कमाल इखलास और तौहीद की दावत दी। डरे नहीं, परेशान नहीं हुए, तो वालिद का अदब एहतराम, कौम का, बड़ों का अदब एहतराम अपनी जगह, लेकिन दाई कभी अपने मिशन को भूलता नहीं है, उससे कभी हटता नहीं है। काला अभी ही व कौम ही माजा ताबुदून, इस काला अभी ही व कौम ही माजा ताबुदून, जब उन्होंने अपने बाप और अपनी कौम से कहा कि ये किसकी तुम इबादत करते हो। इफ्कन आलिहतन दून अल्लाह ही तुरीदून, ये क्या चीजें हैं जिनकी तुम इबादत कर रहे हो, क्या अल्लाह को छोड़कर झूठ घड़े हुए माबूद चाहते हो। फमा ज़न्नुकुम बिरब्बिल आलमीन, आखिर अल्लाह रब्बुल आलमीन के बारे में तुम्हारा क्या ख्याल है, क्या गुमान है, यानी क्या इसके माबूद होने में कोई शक है। अव्वल तो ऐसा होना नहीं चाहिए था, लेकिन अजीब बात है कि तुमने अल्लाह की इबादत तो छोड़ रखी है और बुतों के पीछे चल पड़े हो। तो ऐसा महसूस होता है, मुफस्सरीन कहते हैं कि उनका अपनी कौम के साथ जो है वो इस तरह का बहस मुबाहसा जो था वो होता रहता था, और कौम थी बुत परस्त, और वो अपने कौम को जो है उनकी बुत परस्ती पर टोकते थे, उन्हें समझाते थे कि ऐसा नहीं होना चाहिए। फनजरा नजरतन फिन नुजूम, फिर उन्होंने तारों पर एक निगाह डाली। अब आप देखें कि एक तरफ जो है वो कौम है जो कि शिर्क कर रही है, और दूसरी तरफ हजरत नूह अलैहिस्सलाम है कि जो उन्हें जो है वो समझा रहे हैं।
मुफस्सरीन कहते हैं कि एक दफा ऐसा हुआ कि कोई मेले का वक्त था, कोई त्योहार वगैरह आया, और कौम ने हजरत इब्राहिम अलैहिस्सलाम से दरख्वास्त की कि तुम भी, आप भी हमारे मेले में हमारे साथ चलें। और हजरत इब्राहिम अलैहिस्सलाम, उनकी बुत परस्ती, उनका शिर्क करना, उससे बहुत ही अफसरदा रहते थे, और आपके आपका दिल उनकी मुशरिकाना हरकत से उचाट रहता था। तो अब कौम जो है उन्हें चाहती है कि वो भी उनके साथ चलें, और ये वाकया आप पढ़ चुकी हैं, खास वाकया सूरत अंबिया की आयत 51 से 73 आप सामने रखें, सूरत अंकबूत की आयत 16 से 27, 16 से 27, इन्हें हम आप अपने सामने रखें। तो उसमें आप पढ़ चुकी हैं कि कैसे कौम ने उनको कहा कि आप भी साथ चलें। तो इन्होंने क्या किया, इब्राहिम अलैहिस्सलाम ने फनजरा नजरतन फिन नजूम, फिर इसने तारों पर एक नजर डाली। तो तारों पर नजर डालने से मुराद क्या है, एक राय तो इससे ये है कि आपने सोचा, आपने गौर किया, जैसे होता है ना कि आपको कोई बात कह रहा है तो आप अपने जो है वो दाएं बाएं देखते हैं, आप आसमान की तरफ देखते हैं, आप ऊपर देखते हैं, आप सोचते हैं, फिर सोच कर जवाब देते हैं। फनजरा नजरतन फिन नुजूम, तो इसके माने क्या है कि हजरत इब्राहिम अलैहिस्सलाम ने तारों पर एक नजर डाली। तो नजर डालने का मतलब क्या है कि आप जो थे आप गौर कर रहे थे, आप सोच रहे थे कि अब इनकी जो दावत है कि इनके मेले में जाऊं, और जो इनकी मुशरिकाना जो रसूमात थी, हरकतें थी, तो अब मैं क्या जवाब इनको दूं। तो आपने जो है आप गौर व फिक्र करने लगे, आप तारों पर आपने एक नजर डाली। फकाला इन्नी सकीम, और कहा कि मेरी तबीयत खराब है। अब यहाँ पे सकीम जो है ये लफ्ज अहम है, ये बीमारी के लिए ये लफ्ज इस्तेमाल होता है, और ये लफ्ज आप पहले भी पढ़ चुकी हैं, सकम, सीन काफ मीम सकम, ये दुखी को भी कहते हैं और ये बीमार को भी कहते हैं, और जिस्मानी बीमारी के लिए आता है, जैसे बाज़ औक़ात दिल दिल को कोई चीज लग जाए, जैसे दिल में किसी चीज की परेशानी हो, उसके लिए भी इस्तेमाल होता है, और जिस्मानी कोई बीमारी या परेशानी हो तो उसके लिए भी इस्तेमाल होता है। और हजरत इब्राहिम अलैहिस्सलाम इराक के शहर बाबिल में जहाँ रहते थे, वहां पे लोग सितारों की भी पूजा करते थे, और फिर जश्न के मौके पर बस्ती से बाहर ये मेले के लिए निकलते थे, और फिर ये कौम जो थी ये बुतों की पूजा भी करती थी। तो हजरत इब्राहिम अलैहिस्सलाम ने ये कहा कि मेरी तबीयत खराब है। तो यहाँ पे मुफस्सरीन कहते हैं कि इन्होंने जो सकीम कहा कि मेरी तबीयत खराब है, तो इससे मुराद है कि उनकी जो मुशरिकाना हरकत थी, उनकी वजह से हजरत इब्राहिम अलैहिस्सलाम जो कुढ़ते रहते थे, उनके दिल के अंदर जो एक मुस्तकिल रोग था, तो वो मुराद है। फतवल्लो अनहु मुदबरीन, चुनाचे वो लोग उसे छोड़कर चले गए। फतवल्लो ये कौम की लिए इस आया है, फतवल्लो बस वो लोग जो थे कौम के लोग वो लौट गए, अनहु हजरत इब्राहिम अलैहिस्सलाम की तरफ से, इससे मुदबरीन पीठ फेर कर, दालबा रा दुबर पीठ को कहते हैं। तो अब इसके माने क्या है कि कौम के लोग जो थे हजरत इब्राहिम अलैहिस्सलाम को छोड़कर चले गए, जबकि इब्राहिम अलैहिस्सलाम ने माजरत को पेश की, माजरत को पेश किया, तो कौम के लोगों ने माजरत जो थी वो कबूल की और उन्हें छोड़कर चले गए। फरागा इला आलिहातेहिम, फिर वो पिल पड़ा इन पर, अलेहिम की जमीर जो है इसके माने क्या है, फरागा इला आलिहातेहिम यानी माबूदों के लिए आई है, इलाह वाहिद को कहते हैं और आलिहा जमा है। फरागा इला आलिहातेहिम, बस वो मतवज्जो हुआ इनके माबूदों की तरफ, रा वो गैन रोख, रोख जो है इसका रूट है, और रोख जो है इसके मानी है कि पल पड़ना और हीला तदबीर की खातिर एक जानिब को माइल हो जाना, और जैसे किसी पर जो है वो टूट पड़ना, इस तरह भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है, जैसे टूट पड़ना। तो और बाज मुफस्सरीन कहते हैं कि रा वो गैन जो है अरबी जबान में नजर बचाकर, किसी की नजर किसी से कतरा कर और कहीं चले जाना, पहुंच जाना, जैसे किसी से नजरें बचाकर अचानक इधर उधर हो जाना। जैसे बाजू का छोटा बच्चा होता है और आप घर से निकलती हैं, बच्चे को घर छोड़ना चाहती हैं, आप कैसे निकल जाती हैं ना। तो बहरहाल चुपके से, इसके माने क्या है, चुपके से फरागा इला आलिहातिहिम, फिर वो चुपके से इनके माबूदों पर टूट पड़ा। फकाला अला ताकुलून, और उनसे कहने लगा कि तुम खाते क्यों नहीं हो। फकाला कहने लगा, पहला सवाल था अला ताकुलून कि तुम खाते क्यों नहीं हो, दूसरा सवाल मालकुम ला तंतकून, आप लोग जो है वो बोलते क्यों नहीं है। तो अब ये जो माबूदों का मंदिर था इब्राहिम अलैहिस्सलाम उसमें घुस गए हैं और अब उनसे उनके सामने खाना पड़ा हुआ था, जैसे वो लोग नजरों नजरे नियाजे चढ़ाते थे और बुतों में, बुतों के सामने तरह तरह की खाने की चीजें रखी हुई होंगी और जाहिर है वो तो खा नहीं सकते थे। तो कहा कि अल्लाह ताकुलोन, खाते क्यों नहीं, माला कुमला तंतिकून, तुम्हें क्या हो गया है, तुम बातें क्यों नहीं करते। दूसरा ये सवाल सवाल किया, फरागा अलेहिम दरबन, फिर टूट पड़ा इन पर दरबन, हाथ से चोट से, दरबन मारना होता है ना। तो फिर इब्राहिम अलैहिस्सलाम जो थे वो इन पर पिल पड़े, बिल यमीन दाएं हाथ से। मुफस्सरीन कहते हैं इसके मानी है कि उन्होंने जोर से मार मार कर बुतों को तोड़ डाला। पहले फरागा अलैहिम के चुपके से जैसे उन पर टूट पड़ा, दरबन हाथ से चोट से पिटाई से, बिलयमीन दाएं हाथ, और दाएं हाथ के अंदर एक कुव्वत होती है ना, खूब जोर से। इसके बाद वो इन पर पिल पड़ा और सीधे हाथ से खूब चोटें लगाई। फाकबलू इलैही यज़िफून, फाकबलू पस आए वो, अब वो लोग जो जहां भी कहीं गए थे, जब वो वापस आए तो उन क्या मामूल था उनका, भागे भागे इलेही इसके पास आए। यज़िफ़ून, यज़िफ़ून जो है इसके मानी है दौड़ते हुए, घबराए हुए। जा फा फा, इसका मानी होता है तेज दौड़ना, परिंदे का पर फैलाकर उतरना। शुतर मुर्ख को भी कहते हैं, इसी तरह लश्कर और दस्ते को भी जुफ्फा कहते हैं, जैसे तेजी दिखाना होता है उसको, तेज ऊंटनी के लिए भी ये लफ्ज जो है इस्तेमाल किया जाता है। तो ये यज़िफ़ून जो है यूसरे ऊन के मानी में है, वो दौड़ते हुए आए। जब वो मेले से आए उन्होंने देखा कि इनके माबूद तो टूटे पड़े हैं, इनके माबूद जो है वो तो सब जो है उनकी तो दरगत बनी हुई है। अब क्या हुआ कि उनका जहन जो है वो फौरन इब्राहिम अलैहिस्सलाम की तरफ गया। सूरत अल-अंबिया में आप पढ़ चुकी हैं, सूरत अल-अंबिया को आप अपने सामने रखें तो आपको बात जो है वो समझ में आएगी। तो अब जो है उन्होंने क्या किया कि पहले देखा कि ये सब टूटे हुए हैं, सारे बुत जो हैं ये टूट चुके हैं, और अब आपस में एक दूसरे से पूछा भी, किसी ने कहा कि वो जो जवान लड़का था जो इनको बुरा भला कहता रहता था, तो इस तरह फाकबालू इले ही, तो बस वो दौड़ते हुए आए, फाकबालू बस वो मुतवज्जो हुए, बस वो आए इले ही इब्राहिम अलैहिस्सलाम की तरफ, यज़िफ़ून भागते हुए। काला अताबुदूना मा तन्हितून, हजरत इब्राहिम अलैहिस्सलाम ने कहा क्या तुम अपनी ही तराशी हुई चीजों को पूछते हो। तो आप नून हाता पहले भी ये लफ्ज पढ़ चुकी हैं, इसके मानी होता है कि तराशना, और जैसे जो है वो लकड़ी का काम जो कि तराश खराश कर किया जाता है, यानी खूबसूरत तराश, और लकड़ी का भी होता है पत्थर का भी होता है। तो अब जो है हजरत इब्राहिम अलैहिस्सलाम ने पूछा क्या तुम अपनी ही तराशी हुई चीजों को पूछते हो। वल्लाहु खलकुकुम वमा तामलून, हालांकि अल्लाह ही ने तुमको भी पैदा किया है और उन चीजों को भी जिन्हें तुम बनाते हो। तो अल्लाह ही ने तुमको पैदा किया है, वमा तामलून, और जिन्हें तुम जिन जिन उन चीजों को भी जिन्हें तुम बनाते हो। पालू, इसके बाद जो है उन्होंने कहा इब्नू लहू, बनाओ इसके लिए बुनियानन एक इमारत। फअल्कूहू, फिर डाल दो इसको फिर जहीन आग में। अब आपस में वो फैसला करते हैं, कौम के लोग आपस में कहते हैं कि इब्नू लहू बुनियानन के इसके लिए एक जो है वो इमारत बनाई जाए, इसके लिए एक अलाव तैयार किया जाए, आग का अलाव तैयार किया जाए। फअल्कूहु फिल जहीम, और उस दहकती हुई आग के ढेर में इसे डाल दिया जाए। तो आप देखें कि इब्राहिम अलैहिस्सलाम का जुर्म क्या था, उन्होंने यही तो पूछा था कि तुम अपनी तराशी हुई चीजों को क्यों पूछते हो, अल्लाह तुम्हारा खालिक है और जिन्हें तुम पूछते हो वो उनकी तो कोई हैसियत नहीं है, ना खाते हैं ना बोलते हैं ना उन्होंने किसी चीज को पैदा किया है। वल्लाहु खलकुकुम वमा तामलून, और अल्लाह ही ने तुमको भी पैदा किया और उन चीजों को भी जिन्हें तुम बनाते हो। तो अब जो है उन्होंने मिलकर ये फैसला किया कि हजरत इब्राहिम अलैहिस्सलाम को आग के अंदर जो है वो जला दिया जाए। और आप देखें कि अल्लाह ताला जो है वो कैसे अपने बंदों की जो है वो मदद करता है। तो ये हालात पैदा हुए, और ये हालात क्यों पैदा हुए, हजरत इब्राहिम अलैहिस्सलाम की तौहीद की दावत के नतीजे में। फअरादू बिही कैदन फजअलनाहुमुल असफलीन, फअरादू बिही कैदन, बस इरादा किया उन्होंने इसके साथ एक चाल का, और चाल क्या थी, आग में जलाने का। फजअलनाहुमुल असफलीन, अल्लाह ताला कहते हैं तो हमने बना दिया इनको जो है वो नीचा, नीचों में से नीच। अल असफलीन, असफल वाहिद है और असफलीन जमा है, और असफलू जो है वो वाहिद के लिए इस्तेमाल होता है, सबसे नीचा, सबसे नीचा। इसके मानी है कि इब्राहिम अलैहिस्सलाम की बर्तरी को अल्लाह ताला ने साबित किया, कैसे, कि उन्हें मौजाना तौर पर बचाया, और मुशरिकीन को अल्लाह ताला ने नीचा दिखाया कि उनका जो आग का अलाव था उसको ठंडा कर दिया। सूरत अंबिया आयत 69 में आप पढ़ चुकी हैं, अल्लाह रब्बुल इज्जत ने कहा था, कुलना या नारुकूनी बर्दन व सलामन अला इब्राहिम। सूरत अलंकबूत आयत 24 में आप पढ़ चुकी हैं कि फअंजाहुल्लाहु मिनन्नार, फिर अल्लाह ने इसको आग से बचा लिया। तो इससे क्या बात पता चलती है कि लोगों ने इब्राहिम अलैहिस्सलाम को आग में फेंका था, उनके खिलाफ जो कार्रवाई करना चाहिए थी वो की थी, लेकिन अल्लाह ताला ने उनकी कार्रवाई जो थी उसको उनके उसको चलने ना दिया, उसको नाकाम और बर्बाद कर दिया। प्यारी बहनों, यहां तक इस वाक्य से अमल के क्या उसूल हमारे सामने आते हैं। इसमें पहली बात तो ये पता चलती है कि यहूदी हैं या ईसाई हैं या मुसलमान, हम सब हजरत इब्राहिम अलैहिस्सलाम की औलाद होने पर फख्र करते हैं। अब तो हमें देखना चाहिए कि इब्राहिम अलैहिस्सलाम का पैगाम क्या था, इब्राहिम अलैहिस्सलाम के अमल में हमारे लिए जो है वो बेहतरीन नमूना है, वो तौहीद परस्त थे। नंबर दो, इब्राहिम अलैहिस्सलाम ने जो है वो जब अपने बाप को अपनी कौम को अल्लाह के पैगाम के खिलाफ देखा तो आपने उनको दावत दी, और नंबर तीन, फिर आपने कुव्वत के जरिए भी जो बुराई थी उसको जो है वो मिटाया। और आखिरी बात जो पता चलती है वो क्या, कि अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम को जो है वो बचा लिया। अच्छा, यहां पर मैं एक बात आपको वजाहत इसकी करती जाऊं, ये जो आयत नंबर 89 में है, फकाला इन्नी सकीम, के इब्राहिम अलैहिस्सलाम ने कहा, यानी जब कौम उनको कह रही थी कि चलो मेले में, तो आपने कहा कि नहीं मेरी तबीयत खराब है, तो ये कोई गलत बात नहीं थी। जैसे बाज़ुकात जाहरी तौर पर तबीयत खराब नहीं होती, लेकिन दिल जो है वो बेहयाई की महफिलों से या मुशरिकाना महफिलों से जो है वो दिल मुतासिर होता है, और दिल के अंदर एक रोग होता है, एक परेशानी होती है, दिल मुस्तकिल कुड़ता रहता है। तो मुफस्सरीन कहते हैं कि इब्राहिम अलैहिस्सलाम की कौम मुशरिक थी, और उनके मुशरिकाना रवैये को देखकर इब्राहिम अलैहिस्सलाम कुड़ते रहते थे। तो ये है इनका सकीम होना, और ये उन्होंने तौरिया किया था, और ये झूठ नहीं होता, ये गलत नहीं होता। और सीधी सी बात है कि जो अल्लाह का मुखलिस बंदा है, जो अल्लाह का सच्चा बंदा है, वो कभी भी बुराइयों को देखकर खुश नहीं होता, और वो खुशी से ऐसी महफिलों को या तकारीब को जो है वो अटेंड नहीं करता, और वो उससे बचाव की जो है वो तदाबीर इख्तियार करता है। और इस हिस्से में मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से भी तौरिया की एक दो मिसालें आपके सामने रखना चाहती हूँ। कि तौरिया जो है, तौरिया किसे कहते हैं, और क्या तौरिया जो है क्या ये जायज है? तो ये था, ये जमूर मुफस्सरीन कहते हैं कि इन्होंने ये तौरिया किया था ना, और तौरिया के मानी होते हैं कोई ऐसी बात कहना जो जाहिरी वाक्य के खिलाफ हो, यानी कहने वाले ने इससे कोई ऐसे दूर के मानी लिए हो जो वाक्य के मुताबिक हो। अब आप देखें कि हजरत इब्राहिम अलैहिस्सलाम का कहना कि मैं इस वक्त बीमार हूं, इसका ये नहीं मतलब था कि वाकई आप जो हैं उस तरह बीमार थे जैसे कोई होता है, बल्कि आपका मकसद, आपके दिल की वो नफरत और कराहत थी जो आपको अपनी कौम की मुशरिकाना हरकत को देख देख कर आपके अंदर पैदा हो रही थी। क्योंकि सकीम का लफ्ज जो है इस्तेमाल किया गया, मरीद का लफ्ज इस्तेमाल यहाँ पे नहीं किया गया। फिर आप देखें कि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से तौरिया की मिसालें मिलती हैं, और मसलन जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हिजरत के लिए जब आप जा रहे थे और मुशरिकीन आपके पीछे लगे हुए थे, तो रास्ते में एक शख्स ने अबू बकर सिद्दीक रजी अल्लाह अन्हु से रसूलुल्लाह के बारे में पूछा कि ये कौन है। हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु कहते अगर ये मोहम्मद है तो फिर तो पकड़ लिए जाते, लेकिन उन्होंने जवाब दिया हुआ हादी यहदियनी, ये मेरे रहनुमा है जो मुझे रास्ता दिखाते हैं। अब सुनने वाला ये समझा कि आम रास्ता बताने वाले मुराद हैं, कि रास्ता ये सफर तय कर रहे हैं और ये आगे इसको रास्ता आता है ये बताने वाले हैं, इसलिए वो छोड़कर चला गया। लेकिन अबू बकर सिद्दीक रजी अल्लाह का मकसद क्या था कि आप दीनी और रूहानी रहनुमा है। तो ये क्या है, ये भी एक तौरिया की मिसाल है। फिर इसी तरह हमें एक और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में तौरिया की मिसाल मिलती है कि जिहाद के लिए जब आप निकलते तो मदीना से निकलते वक्त आप इस सिमत में रवाना होने की बजाय किसी दूसरी सिमत में चलना शुरू करते, यानी जिस तरफ आपने जाना होता था आप उसकी बजाय कोई और तरफ से चलते, बाद में आप उधर को रुख मोड़ कर जाते। तो क्यों ऐसा करते थे, ये तौरिया था ताकि देखने वालों को सही मंजिल मालूम ना हो सके। तो ये भी, इसको भी तौरिया कहते हैं, सही मुस्लिम की रवायत है। इसी तरह मिजाह के मौके पर आपके तौरिये की मिसाल मिलती है कि एक बूढ़ी औरत से मजाहन आपने कहा था कि कोई बूढ़ी औरत जन्नत में नहीं जाएगी, तो वो औरत ये सुनकर बहुत परेशान हुई, तो आपने फिर फरमाया कि बूढ़ियों के जन्नत में ना जाने का मतलब ये है कि वो बुढ़ापे की हालत में जन्नत में नहीं जाएंगी बल्कि जवान होकर जाएंगी। तो इस तरह के हमें वाकयात जो हैं वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से भी मिलते हैं। फिर आप देखिए कि जब ये वाकया पेश आ गया तो हजरत इब्राहिम अलैहिस्सलाम के साथ कौम का रवैया जो था वो बहुत ही बुरा था। तो इब्राहिम अलैहिस्सलाम ने फिर क्या किया, क्योंकि ये वाकया इराक में पेश आया था, बाबिल में उनको आग में डालकर जो जलाने के लिए कौम ने कोशिश की थी। अब हजरत इब्राहिम अलैहिस्सलाम ने यहां से हिजरत की और शाम में चले गए। अब यहाँ पे आपकी हिजरत के वाक्य का जिक्र है, वकाल इन्नी जाहिबुन इला रब्बी सयहदीन, इब्राहिम अलैहिस्सलाम ने कहा कि मैं अपने रब की तरफ जाता हूँ और वो ही मेरी रहनुमाई करेगा। तो इससे क्या बात पता चलती है कि मुश्किलात में, परेशानियों में अल्लाह की तरफ रुजू करना चाहिए, अल्लाह की तरफ जो है वो अल्लाह पर भरोसा करना चाहिए। तो अब आप देखें कि इस मौके पर जबकि कौम उनकी दुश्मन बन चुकी है और उनको जलाने के लिए उन्होंने बहुत ही बड़ा वाकया उनकी जिंदगी का पेश आया है, तो अब दुश्मन नाकाम हो गए और वो बच गए। तो इस वाकये के बाद हजरत इब्राहिम अलैहिस्सलाम अपनी कौम से मायूस हैं और अल्लाह के भरोसे पर वहां से हिजरत का इरादा करते हैं। और हिजरत का फैसला एक बड़ा अहम फैसला होता है, नबी अपने माहौल से कटता है, एक नए माहौल के अंदर दाखिल होता है, उसे कुछ अंदाजा नहीं होता कि नया माहौल उसके लिए कैसा होगा, हालात कैसे रहेंगे, कौन लोग होंगे, कौन सी जगह होगी, क्या बनेगी। पीछे आप मूसा अलैहिस्सलाम के बारे में भी पढ़ चुकी हैं ना, और अब यहाँ पे इब्राहिम अलैहिस्सलाम के बारे में फरमाया जा रहा है, वकाल इन्नी ज़ाहिबुन इला रब्बी सयहदीन, इब्राहिम अलैहिस्सलाम ने कहा कि मैं अपने رب کی طرف جاتا ہوں، میں اللہ کی خاطر نکلتا ہوں، میں اسی کا ہو گیا ہوں، کیونکہ اسی کی وجہ سے میری قوم میری دشمن ہو گئی ہے، میرا اور ان کا کوئی جھگڑا نہیں ہے، اللہ ہی کی خاطر میں اپنا وطن چھوڑ رہا ہوں، میرا دنیا میں کوئی ٹھکانہ نہیں، میں کدھر کو رخ کروں، میں کہاں جاؤں، میں اللہ کے بھروسے میں نکل رہا ہوں، الی ربی سیہدین، اپنے رب کی طرف، اور ان قریب وہ میری رہنمائی کرے گا، جدھر چاہے گا وہ مجھے لے جائے گا۔ یہ بالکل ایسے ہی ہے جیسے موسیٰ علیہ السلام نے کہا تھا، رب انی لما انزلت الیہ من خیر فقیر، رب انی لما انزلت الیہ من خیر فقیر، بالکل اسی طرح۔ اور پھر آپ دیکھیں کہ سورت کہف میں آپ نے پڑھا تھا کہ وہ جو اصحاب کہف تھے، انہوں نے بھی جو ہے وہ اللہ تعالی سے دعا کی تھی، انہوں نے کہا تھا، ربنا آتنا من لدنک رحمہ وہیّ لنا من امرنا رشدا، انہوں نے بھی اللہ ہی سے رہنمائی مانگی تھی۔ تو یہاں پہ ابراہیم علیہ السلام بھی یہی بات کہتے ہیں کہ سیادین، نون کے بعد یا تھا حرف علت جو گر چکا ہے، کہ ان قریب وہ میری رہنمائی کرے گا، وہ مجھے بتائے گا کہ مجھے جہاں بھی چاہے گا میرا اللہ مجھے لے جائے گا۔ اس کو کہتے ہیں نہ خدا سے لے کے کشتی جب خدا پہ چھوڑ دی، خود ہی موجیں لے چلی کشتی کو ساحل کی طرف۔ اس کو کہتے ہیں کہ اپنا آپ اللہ کے سپرد کر دینا، اور پھر اس کے بعد کہنا کہ اللہ بس اب تیری مدد چاہیے، یعنی جو کر سکتے تھے وہ کرنے کے بعد اپنا معاملہ اللہ کے سپورٹ کر دیا کہ اللہ اب تیرا فیصلہ اور تیرے فیصلے پہ میں راضی، اور اے اللہ بس یہ تیری اطاعت مجھے کرنی ہے، اور تیری اطاعت مجھے یہاں تک لے آئی، اب جہاں بھی تو مجھے لے چلے۔ رب ہب لی من الصالحین، اے پروردگار مجھے ایک بیٹا عطا کر جو کہ نیک لوگوں میں سے ہو۔ اب یہاں پر جو ہے وہ کیونکہ اپنی ان کی قوم، ان کا خاندان جو ہے اس سے وہ کٹ چکے ہیں، وہ مشرک ہیں، تو سب سے زیادہ جس چیز کی انسان ضرورت محسوس کرتا ہے وہ اچھے ساتھی ہیں، وہ صحبت صالح کی ضرورت محسوس کرتا ہے نا۔ تو ہجرت کے ساتھ ہی حضرت ابراہیم علیہ السلام نے یہ دعا کی کہ اے میرے رب، ان برے لوگوں کی جگہ اب تو مجھے اچھے ساتھی دے دے، اب مجھے صالح اولاد دے، اچھے رفیق جو کہ نیک ہو، صالح ہو۔ اب یہ نہیں کہ انہوں نے صرف اولاد مانگی، بلکہ انہوں نے نیک اولاد مانگی۔ تو یہ ہے، آپ دیکھیں کہ پیغمبر ان کی ایک ایک دعا سے، ان کے ایک ایک عمل سے جو ہے وہ نیکی، اخلاص جو ہے وہ ٹپکتا ہے۔ فبشرناہ بغلام حلیم، اس کی دعا کے جواب میں ہم نے اس کو ایک حلیم لڑکے کی خوشخبری دی۔ فبشر نہ ہو، پس ہم نے اس کو خوشخبری دی، بے غلامین، ایک لڑکے کی، حلیم، اور یہاں پر پھر حلیم کا لفظ جو ہے وہ استعمال کیا گیا ہے، اور اس کے معنی ہیں کہ بردبار، بردبار یعنی بردبار لڑکا۔ اور بعض مفسرین نے یہاں پہ جو غلامین حلیم ہے اس کے معنی بیان کیے ہیں کہ جیسے اللہ رب العزت نے، اللہ تعالیٰ نے ان کی دعا کو قبول کر کے پھر انہیں خوشخبری دے دی۔ قرآن مجید میں جو ہے سورت ابراہیم علیہ السلام میں بھی آپ ابراہیم علیہ السلام کے بارے میں پڑھیں گی، سورت ابراہیم آیت 39 میں، الحمد للہ الذی وہب لی علی الکبر اسماعیل و اسحاق، شکر ہے اس خدا کا جس نے مجھے بڑھاپے میں اسماعیل اور اسحاق عطا کیے۔ اس سے کیا بات پتا چلتی ہے کہ ابراہیم علیہ السلام کی دعا اور اس خوشخبری کے درمیان کئی سالوں کا فاصلہ تھا، اور بائبل کا بیان ہے کہ حضرت اسماعیل علیہ السلام کی پیدائش کے وقت ابراہیم علیہ السلام کی عمر 86 سال کی تھی، اور اسحاق علیہ السلام کی پیدائش کے وقت آپ کی عمر 100 سال کی ہو گئی تھی۔ اب یہ نہیں ہے کہ ادھر دعا مانگی اور فوراً ان کو خوشخبری دے دی گئی، بلکہ دعا آپ نے جوانی میں مانگی ہے اور دعا قبول ہوئی ہے کئی سالوں کے بعد۔ فبشرناہ بغلام حلیم، اور اللہ تعالیٰ کہہ رہے ہیں کہ ہم نے انہیں جو ہے خوشخبری دی، ایک لڑکے کی، حلیم، وہ لڑکا جو کہ بردبار تھا، اچھا لڑکا تھا۔ فلما بلغ معہ السعیٰ، پھر جب وہ پہنچا اس کے ساتھ دوڑنے کو، پھر وہ لڑکا جب ابراہیم علیہ السلام کے ساتھ دوڑ دھوپ کی عمر کو پہنچ گیا، काला या बुनैया, तो एक दिन इब्राहिम अलैहिस्सलाम ने अपने बेटे से कहा, ए मेरे बेटे, या बुनैया यानी बेटे जान, इन्नी अरा फिल मनामी, बेटा मैं बेशक ख्वाब में देखता हूँ, अरा मैं देखता हूँ, रा हमजा या, फिल मनाम नौम से है और ख्वाब को कहते हैं, और नबी का ख्वाब वही की एक शक्ल होता है, कि बेशक मैं ख्वाब में देखता हूँ, अन्नी अजबहू का, कि मैं आपको जिबा कर रहा हूँ, फंसुर बस बता, अब तू बता, माजा तरा, कि तेरा क्या ख्याल है। अब बेटे से जो पूछ रहे हैं, अब वो ये देखना चाहते हैं कि मैंने अल्लाह ताला से सवाले औलाद की जो दुआ की थी, अब ये मेरी वो दुआ कितनी कबूल हुई है। पूछने का मतलब ये नहीं था कि तू राजी है तो फिर तो मैं तुझे जिबा करूं, और तू राजी नहीं है तो तुझे जिबा ना करूं। हजरत इब्राहिम अलैहिस्सलाम अल्लाह की रजा की खातिर जो है अपने बेटे को जिबा करना चाहते थे, लेकिन वो देखना चाहते थे कि ये जिस्मानी तौर पर तो मेरा बेटा है, क्या इखलाकी और रूहानी तौर पर भी मेरा बेटा है। कहा, अन्नी अजबहू का, कि बेशक मैं तुझे जिबा करता हूँ, फंजुर माजा तरा, अब बेटा बता तेरा क्या ख्याल है, तेरी क्या राय है। पाला या अबती, हजरत इस्माइल अलैहिस्सलाम ने कहा, अब्बा जान, अब देखिए कितने अदब और एहतराम का मामला, या अबती, ए मेरे अब्बा जान, इफलमा, तू उमर, आप कर गुजरिए जो आपको हुक्म दिया जा रहा है। अब आप देखें कि हजरत इस्माइल अलैहिस्सलाम ने जो है वो क्या कहा, कि जो अल्लाह ताला ने आपको हुक्म दिया है बस आप उसको पूरा कर दीजिए। अब आप देखें कि हजरत इस्माइल अलैहिस्सलाम जो है वो समझ गए कि ये जो ख्वाब है ये दरअसल अल्लाह का हुक्म है। कहा अल्लाह ताला, हजरत इस्माइल अलैहिस्सलाम ने अपने वालिद से कहा कि अब्बा जान, आपको जो हुक्म दिया जा रहा है, यानी पता था उन्हें कि मेरे बाप ने ख्वाब देखा है, क्योंकि बाप बता रहा है कि मैंने ख्वाब देखा है, लेकिन वो समझ गए कि मेरे बाप का ख्वाब जो है ये अल्लाह का हुक्म है, इसलिए फौरन जवाब दिया कि अब्बा जान, आपको जो हुक्म दिया जा रहा है, ये नहीं कहा कि अब्बा जान आपने तो ख्वाब देखा है, ख्वाब तो आते रहते हैं, आप छोड़ें कैसी बातें कर रहे हैं। कहा, नहीं अब्बा जान, आपको जो हुक्म दिया जा रहा है आप इसकी तामील कीजिए और मेरी तरफ से मुतमिन रहिए, इंशाल्लाह आप मुझे पूरी तरह साबित कदम पाएंगे। कहा या अबती फलमा तुमर, का पजान, जो आपको हुक्म दिया जा रहा है आप उसे जो है वो कर गुजरिए। आप देखें कि इस बात से पता चलता है, एक तो हजरत इस्माइल अलैहिस्सलाम कितने जहीन थे, नंबर दो हजरत इस्माइल अलैहिस्सलाम जो थे वो कितने अतात गुजार थे, अल्लाह के भी और अपने वालिद के भी, ये थे हजरत इस्माइल अलैहिस्सलाम। फिर इसके बाद साथ ही कहा, सतजदुनी इंशाअल्लाह मिनस साबिरीन, आप इंशाअल्लाह मुझे साबिरों में से पाएंगे। अब यहाँ पर हजरत जो इस्माइल अलैहिस्सलाम हैं, साथ ही क्या कहते हैं कि मैं जो अल्लाह ने चाहा तो आप मुझे जो है वो सब्र करने वालों पाएंगे। मानी क्या है, आप बेदरेग अमल कीजिए, आप मुझे जिबा कीजिए और मेरी तरफ से मुतमिन रहिए, कोई परेशानी नहीं है। अब आप देखिए कितनी खूबसूरत बात है ना, सतजदुनी इंशाअल्लाह मिनस साबिरीन, आप इंशाअल्लाह मुझे साबिरों में से पाएंगे। फलम्मा अस्लमा, बस आखिर को जब दोनों ने सरे तस्लीम खम कर दिया, अस्लमा इस्लाम के मानी में है ना, अपने आप को अल्लाह के हवाले कर दिया, बाप जिबा करने के लिए तैयार हो गया और बेटा अपने आप को कुर्बान करवाने के लिए तैयार, तो बाप बेटा दोनों का अल्लाह ताला इम्तिहान ले रहे हैं और दोनों जो हैं वो इस इम्तिहान में पूरा उतरने के लिए तैयार हैं। बाप ने बेटे को जिबा करने के लिए छुरी निकाली है और बेटे ने अपनी गर्दन को जिबा करने के लिए पेश कर दिया है। फलम्मा अस्लमा, फिर दोनों ने सरे तस्लीम खम कर दिया। वतल्लहू लिल जबीन, और इब्राहिम अलैहिस्सलाम ने बेटे को माथे के बल गिरा दिया। वतल्लहू, तल्लहू जो है ये ता लाम लाम इसका रूट है और इसके मानी है लिटाना, پچھاڑ دینا، اوندے منہ پیشانی کے بل گرانا، وَتَلَّهُ لِلْجَبِينَ، وَتَلَّهُ تو ابراہیم علیہ السلام نے انہیں گرایا، اسماعیل علیہ السلام کو گرایا، للجبین، جبین جو ہے یہ لفظ جبین آپ پہلے بھی پڑھ چکی ہیں، یہ کہتے ہیں عربی زبان میں پیشانی کی دونوں کروٹوں کو، اور پیشانی کا درمیانی حصہ جبہتن کہلاتا ہے، تو اس کے معنی جو ہیں وہ کروٹ کے بھی لیے گئے ہیں، تو اب انہیں جو ہے وَتَلَّهُ لِلْجَبِينَ، اور انہیں ماتھے کے بل پیشانی کے بل جو ہے وہ گرا دیا گیا، وَنَادَيْنَاهُ أَيَّا إِبْرَاهِيمَ، اور ہم نے ابراہیم کو ندا دی کہ اے ابراہیم، کس نے؟ اللہ رب العزت نے حضرت ابراہیم علیہ السلام کو پکارا، قَدْ صَدَّقْتَ الرُّؤْيَا، کہ ابراہیم تم نے خواب کو سچ کر دکھایا، إِنَّا كَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ، ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیا کرتے ہیں، ان ھذا لہو البلاء المبین، یقیناً یہ کھلی آزمائش تھی۔ اب آپ دیکھیں کہ اللہ رب العزت کہہ رہے ہیں کہ انہوں نے جو ہے وہ احسان کے درجے کی نیکی کی ہے، باپ نے بھی اور بیٹے نے بھی، اور اللہ تعالی کہہ رہے ہیں کہ امتحان میں آپ دونوں پورا اترے ہیں، خوب خوب نمبر حاصل کیے ہیں، اخلاص اور احسان جو ہے اس میں کمال کا درجہ حاصل کیا ہے۔ اب یہ نہیں کہ چھری چل گئی تھی، قریب تھا کہ چھری چل جاتی، اللہ تعالیٰ کو یہ ادا بڑی پسند آئی کہ باپ ذبح کرنے کے لیے اور بیٹا اپنے آپ کو ذبح کروانے کے لیے تیار ہو گیا، تو اللہ تعالیٰ نے ان کو آواز دی کہ ابراہیم تم نے خواب کو سچ کر دکھایا۔ ابراہیم علیہ السلام کے لیے بے شک بیٹا بہت پیارا تھا، ان کے جگر کا ٹکڑا تھا، بڑے دعاؤں کے بعد اور ہجرت کے سفر میں بڑھاپے میں اللہ تعالیٰ نے ان کو دیا تھا، لیکن یاد رکھیں کہ اللہ کا حکم ابراہیم علیہ السلام کے لیے اس سے بھی زیادہ پیارا تھا، اور جب انہوں نے اپنے بیٹے کو ذبح کرنے کے لیے وہ تیار تھے، تو اللہ تعالیٰ نے جب یہ منظر دیکھا ہوگا تو کیسے اللہ کی رحمت میں جوش مارا ہوگا، اللہ تعالیٰ کو اپنے ان بندوں پر، باپ اور بیٹے پر کیسا پیار آیا ہوگا کہ بوڑھا باپ ہے، ارمانوں سے مانگے بیٹے کو میری رضا کی خاطر قربان کے لیے تیار ہو گیا، کتنی بڑی بات ہے، آپ تصور کریں ذرا۔ تو اس طرح ان کی اصلی شان میں کتنا اضافہ ہوا ہوگا، اللہ کو ابراہیم علیہ السلام و اسماعیل علیہ السلام کی آمادگی، ان کی تیاری، ان کی سپردگی اور ان کی یہ آزمائش میں پورا اترنا، اللہ تعالیٰ کو یہ کتنا بھایا ہوگا، کتنا اچھا لگا ہوگا۔ اللہ تعالیٰ نے کہا اِنَّا كَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ، ہم نیکی کرنے والوں کو ایسا ہی بدلہ دیا کرتے ہیں، اِنَّ هَذَا لَهُوَ الْبَلَاءُ الْمُبِينَ، یقیناً یہ کھلی آزمائش تھی۔ اس سے کیا بات پتا چلتی ہے کہ آزمائشیں اللہ تعالیٰ اس لیے نہیں ڈالتے کہ تکلیفوں میں مبتلا کریں، پریشان کریں، بلکہ فضیلتوں کو ابھارنے کے لیے، مراتب اور درجات کو بلند کرنے کے لیے۔ اللہ تعالیٰ چاہتے ہیں کہ اس طرح آزمائشوں سے جو ہے وہ لوگوں کو نکلوائیں اور ان کے درجات کو بلند کریں۔ تو اصل بات کیا تھی کہ میرے یہ بندے میری بات کے لیے تیار ہیں کہ نہیں، جب اللہ تعالیٰ نے ان کو آمادہ اور تیار دیکھا تو پھر یہ نہیں کہ کہا کہ ضرور ذبح کرو، بلکہ اسی پر اللہ نے ان کو مرتبہ عطا کیا، وہ مقام عطا کیا جس کا یہاں پہ ذکر کیا جا رہا ہے، کہ ہم نے احسان کے درجے کی نیکی کرنے والوں کو یہی بدلہ دیا کرتے ہیں، اور یہ کھلی آزمائش تھی۔ اللہ تعالیٰ کہہ رہے ہیں انہا ھذا لہو البلاء المبین، کہ یہ ایک بڑی آزمائش تھی، فَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ، اور ہم نے ایک بڑی قربانی فدیے میں دے کر اس بچے کو چھڑا لیا۔ تو مقصد امتحان لینا تھا کہ تم ہمارے مقابلے میں دنیا کسی چیز کو عزیز تو نہیں رکھتے، اور بڑی قربانی سے کیا مراد ہے؟ بائبل اور اسلامی روایات سے پتہ چلتا ہے کہ ایک مینڈا جو اس وقت اللہ تعالیٰ کے فرشتے نے ابراہیم علیہ السلام کے سامنے پیش کیا تاکہ بیٹے کے بدلے اس کو ذبح کرے، اور اس بڑی قربانی سے یہی معنی ہے، اور اسے بڑی قربانی دینے کا مطلب یہ ہے کہ قیامت تک کے لیے اللہ تعالیٰ نے یہ سنت جاری کر دی کہ اسی تاریخ کو تمام اہل دنیا، تمام اہل ایمان دنیا میں جانور قربان کریں اور وفاداری کے اس عظیم الشان واقعے کی یاد کو تازہ کیا کریں. تو یہی بات ہے کہ وفدیناہ، اور اللہ رب العزت فرما رہے ہیں اور ہم نے فدیہ دیا اس کا، اور ہم نے فدیہ دیا اس کا، کس کا؟ حضرت اسماعیل علیہ السلام کا. بذبح عظیم، ایک بڑی قربانی. تو جیسے معرف القرآن میں اس کی تفسیر میں لکھا ہے کہ حضرت ابراہیم علیہ السلام نے جب اپنے بیٹے کو ذبح کرنے کے لیے تیار تھے تو ایک آسمانی آواز سنی. آسمانی آواز سن کر اوپر کی طرف دیکھا کہ حضرت جبریل علیہ السلام ایک مہنڈا لیے کھڑے تھے. بعض روایات سے یہ بھی پتہ چلتا ہے کہ یہ وہی مہنڈا تھا جس کی قربانی حضرت آدم علیہ السلام کے بیٹے حابیل علیہ السلام نے پیش کی تھی. بہرحال یہ جنتی مہنڈا حضرت ابراہیم علیہ السلام کو دیا گیا اور انہوں نے اللہ کے حکم سے اپنے بیٹے کے بجائے پھر اس کو قربان کر دیا. یہ تھے حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام. وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ، اور اس کی تعریف اور توصیف ہمیشہ کے لیے بعد کی نسلوں میں چھوڑ دی. اب یہ وہی بات ہے جو پیچھے آپ حضرت نوح علیہ السلام کے لیے بھی پڑھ چکی ہیں کہ حضرت نوح علیہ السلام کے بارے میں بھی اللہ تعالیٰ نے کہا تھا نا، جیسے یہاں پہ آیت 108 ہے تو وہاں پہ آپ نے پڑھا تھا آیت 78 میں وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ، اور یہاں پہ وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ. تو وہاں پہ حضرت نوح علیہ السلام کی تعریف تھی اور یہاں پہ حضرت جو ہے ابراہیم علیہ السلام کی. اور آپ نے سورت شعراء کی آیت 84 میں پڑھا تھا کہ ابراہیم علیہ السلام نے یہ دعا مانگی تھی کہ وَاجْعَلْ لِي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ، کہ اے رب پچھلوں میں میرا پائیدار چرچا قائم رکھ. اللہ نے ان کی یہ دعا قبول کی اور ان کو جو سرفرازی دی گئی. آپ دیکھیں درود شریف میں ہم جو ہے وہ ابراہیم علیہ السلام کے لیے صلوات پڑھتے ہیں. اس کے علاوہ ابراہیم علیہ السلام جو ہے ان کا نام بڑی عزت اور محبت سے لیا جاتا ہے، تو ان کو دنیا بھر میں جو ایک عزت اور مقام دیا گیا، لوگ ان کا نام رکھتے ہیں. اور بڑے بڑے یہ جو ہیں دین پر چلنے والے، جیسے یہودی ہیں یا عیسائی ہیں یا محمد صلی اللہ علیہ وسلم کے پیروکار، سب ان کو مانتے ہیں. تو یہ ہے کہ ان کی تعریف اور تعصیف ہمیشہ کے لیے بعد کی نسلوں میں چھوڑ دی. سلام علی ابراہیم، سلام ہے ابراہیم پر. کذالک نجزی المحسنین، ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیا کرتے ہیں. انہ من عبادنا المؤمنین، یقیناً وہ ہمارے مومن بندوں میں سے تھا. تو آپ دیکھ لیجئے کہ اب یہاں پر جو ہے ابراہیم علیہ السلام کا یہ سارا واقعہ اللہ تعالیٰ نے بتایا ہے، اور اس کے ساتھ ہی کہا ہے کہ ہم نیکی کرنے والوں کو ایسے ہی بدلہ دیا کرتے ہیں. اور بڑا خوبصورت لگتی ہے یہ بات کہ پھر اللہ تعالیٰ تعریف کر رہے ہیں کہ وہ تو ہمارے مومن بندوں میں سے تھا، یقیناً. فَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ، ہم نے اسے اسحاق کی خوشخبری دی، ایک نبی صالحین میں سے. اب آپ دیکھیں کہ یہاں پہ کیا بات پتہ چلتی ہے کہ اسحاق علیہ السلام کی ولادت جو ہے وہ اسماعیل علیہ السلام کے بعد ہوئی ہے، کیونکہ قربانی کے واقعے کے بعد جو ہے وہ اسحاق علیہ السلام کے بیٹے کی خوشخبری دی جا رہی ہے نا، اور ساتھ ہی نبی ہونے کی خوشخبری بھی دی جا رہی ہے ان کے نبی ہونے کی. فبشرناہ باسحاق نبیا من الصالحین، اور ہم نے اسے اسحاق کی خوشخبری دی، ایک نبی صالحین میں سے. وبارکنا علیہ وعلی اسحاق، اور اسے اور اسحاق کو برکت عطا کی، اسے اور اسحاق کو برکت عطا کی. اب آپ دیکھیں کہ یہاں پر جو ہے اللہ تعالیٰ کہہ رہے ہیں کہ ہم نے جو ہے وہ اسے بھی برکت دی اور اس کے ساتھ جو ہے حضرت اسحاق کو بھی جو ہے وہ برکت عطا کی. وَمِن ذُرِّيَّتِهِ مَا مُحْسِنًا وَظَالِمٌ لِّنَفْسِهِ مُبِينٌ، اب ان دونوں کی اولاد میں سے کوئی محسن ہے اور کوئی اپنے نفس پر ظلم کرنے والا ہے۔ تو اب آپ دیکھیں کہ قربانی کا واقعہ بیان کر کے اللہ تعالیٰ بتا رہے ہیں کہ اسماعیل علیہ السلام کے ساتھ ہی اسحاق علیہ السلام کی خاص طور پہ کہ ان کی پیدائش کی خوشخبری بھی ہے، اور اس کے ساتھ ہی جو ہے وہ ان کے نبی ہونے کی خوشخبری۔ حضرت ابراہیم علیہ السلام کے دو بیٹوں کی نسل سے دو بہت بڑی قومیں پیدا ہوئیں، ایک بنی اسرائیل جن کے گھر سے دنیا کے دو بڑے مذاہب یہودیت اور عیسائیت نکلے اور اس طرح روئے زمین پر پھیلے، دوسرے بنی اسماعیل۔ اور قرآن کے نازل ہونے کے وقت اہل عرب میں جو لوگ رہتے تھے تو جو تھے وہ حضرت اسماعیل علیہ السلام ہی کی اولاد تھے، اور مقام عظمہ کے قبیلہ قریش کو ان میں سب سے زیادہ جو ہے وہ اہم مقام حاصل تھا۔ تو نسل ابراہیمی کی ان دونوں شاخوں کو جو کچھ بھی عروج ناصل ہوا، جو کچھ بھی عروج حاصل ہوا، تو یہاں پہ اللہ رب العزت اپنی اسی نعمت کا ذکر کر رہے ہیں کہ ایک طرف حضرت اسحاق ہیں کہ جن کی اولاد خوب پھیلی، نبی اور رسولوں کی زیادہ تعداد انہی کی نسل سے ہوئی، حضرت اسحاق کے بیٹے یعقوب علیہ السلام جن کے 12 بیٹوں میں سے بنی اسرائیل کے 12 قبیلے اور بنی اسرائیل کی قوم بڑی پھیلی، اور اسی طرح ابراہیم علیہ السلام کے دوسرے بیٹے اسماعیل علیہ السلام، عربوں کی نسل چلی اور پھر محمد صلی اللہ علیہ وسلم پیدا ہوئے۔ تو یہ ہے وبارکنا علیہ وعلی اسحاق، اور اسے بھی اور اسحاق کو برکت عطا کی۔ تو اسماعیل علیہ السلام ہیں اور حضرت اسحاق علیہ السلام ہیں، فمن ذریتہما، اور اب ان دونوں کی نسل میں سے محسن کوئی محسن ہے، وظالم لنفسہ، اور کوئی اپنے نفس پر ظلم کرنے والا ہے، مبین صریح کھلا ظلم کرنے والا ہے۔ تو یعنی بعض اچھے ہیں اور بعض جو ہیں وہ برے ہیں، بعض نیک ہیں اور بعض جو ہیں عقیدے اور عمل کے لحاظ سے جو ہیں وہ پیچھے رہ جانے والے ہیں۔ تو یہاں پر جو ہے اللہ تعالیٰ بتا رہے ہیں کہ میں نے ابراہیم علیہ السلام اور اسحاق علیہ السلام پر جو برکتیں نازل کی ہیں تو وہ کیا کیا ہیں۔ تو اور پھر بتا رہے ہیں کہ ان کی اولاد میں دو طرح کے گروہ بن گئے، اچھے اور پھر برے۔ تو جنہوں نے اچھائیاں کی انہوں نے اپنا فائدہ کیا، اور جنہوں نے برائیاں کی انہوں نے اپنا ہی نقصان کیا۔ تو ہم سب کو بھی اپنا اپنا جائزہ لینا چاہیے کہ کہاں پہ کھڑے ہیں، کیا کر رہے ہیں۔ اور ابراہیم علیہ السلام سے ہم سب محبت کا دعویٰ بھی کرتے ہیں اور محبت کا اظہار بھی کرتے ہیں، لیکن سوال یہ پیدا ہوتا ہے کہ ہماری جو زندگی ہے اس میں حضرت ابراہیم علیہ السلام کے اسوے سے کتنی مناسبت پائی جاتی ہے، کتنا عمل پایا جاتا ہے۔ یہ اصل چیز ہے جس کو ہمیں اپنے سامنے رکھنا ہے۔ براہیمی نظر پیدا بڑی مشکل سے ہوتی ہے، براہیمی نظر پیدا بڑی مشکل سے ہوتی ہے، حوث چھپ چھپ کے سینوں میں بنا لیتی ہے تصویریں۔ تو ہر سال مسلمان قربانی کرتے ہیں عید کے موقع پر، لیکن اصل چیز یہ ہے کہ قربانی کی روح کیا ہے، اطاعت، فرما برداری، اور برے عقائد، جذبات، خواہشات کو قربان کرنا، بری چیزوں کو ختم کرنا، اور نیکی کی چیزیں جو ہیں، نیکی کے عمل جو ہیں، نیکی کے کام اور کردار جو ہے اس کو پروان چڑھانا۔ تو اللہ تعالیٰ ہم سب کو ابراہیم علیہ السلام، اسماعیل علیہ السلام، اسحاق علیہ السلام اور سب کے قبروں کے اسوا پر چلنے والا بنائے۔ پھر آپ دیکھیے کہ تو یہ ساری جو آیات ہیں تو ہمارے لیے پھر کیا پیغام یہاں پہ رکھتی ہیں، اس پر ہم سب کو غور کرنا چاہیے۔ اور یہاں پہ نوح علیہ السلام کا، ابراہیم علیہ السلام کا واقعہ پڑھنے کے بعد اب موسیٰ علیہ السلام اور ہارون علیہ السلام کا واقعہ ہم پڑھتے ہیں، بہت ہی مختصر یہاں پہ بیان کیا گیا ہے، اور یہ ہے آیت نمبر 114 سے 122 تک۔ وَلَقَدْ مَنَنَّا عَلَى مُوسَى وَحَارُونَ، اور ہم نے موسیٰ اور ہارون پر احسان کیا۔ موسیٰ علیہ السلام اور ہارون علیہ السلام کا ذکر قرآن میں بہت ہی تفصیل سے ملتا ہے، और मूसा अलैहि सलाम वो पैगंबर हैं कि जिनके हालाते जिंदगी हमें कुरान से मिलते हैं, और कहीं मौके की मुनासिबत से कुछ जिक्र है और कहीं कुछ जिक्र है। तो यहाँ पे जिन एहसानात का जिक्र है ये नबुवत और दीगर कमालात का है, और जो उनको मौजजात अल्लाह ताला ने दिए थे, वनजैना हुमा व कौमा हुमा मिनल करबिल अजीम, उनको और उनकी कौम को करबे अजीम से निजात दी, यानी उस शदीद मुसीबत से जिसमें वो फिरौन और उसकी कौम के हाथों मुब्तिला थे, वनजैना हुमा, और हमने निजात दी उन दोनों को, वनजैना हुमा। अल्लाह ताला कह रहे हैं कि हमने निजात दी इन दोनों को, और दोनों से मुराद कौन है, हजरत मूसा अलैहि इस्लाम और हारून अलैहि इस्लाम, व कौमा हुमा और इन दोनों की कौम को, बनी इसराइल की कौम, मिनल करबिल अजीम, करबे अजीम से, यानी वो शदीद मुसीबत जिसमें वो फिरौन जो है इनकी कौम पर जुल्म करता था, फिरौन और उसकी कौम के जुल्म की वजह से जो बनी इसराइल परेशान थे, बड़ी तकलीफें उठाते थे, तो यहाँ पे उसका जिक्र किया जा रहा है, अल करबिल अजीम। वनसर नाहुम फकानु हुमुल गालिबीन, फिर हमने उन्हें नुसरत बख्शी जिसकी वजह से वो गालिब हो गए। और यहाँ पे जो है वो क्या नुसरत का मतलब है कि फिरौन के मुकाबले में बनी इसराइल की मदद की, और आखिर हुआ क्या कि बनी इसराइल के लोग जो थे वो गालिब आए, बनी इसराइल को उनकी फिरौन की गुलामी से निजात मिली, और फिरौन और उसके लश्करी फिरौन अपनी कौम समेत समंदर की सुपुर्द कर दिया गया, वो गर्क हो गया, डूब गया। फकानु हुमुल गालिबीन, और बनी इसराइल के लोग वही गालिब हुए। फआतैना हुमा, और फिर अल्लाह रब्बुल इज्जत फरमाते हैं, और दी हमने इन दोनों को अल किताब अल मुस्तबीन, एक किताब वाजे, और उन्हें एक वाजे किताब अता की। यहाँ पे आप देखें कि अल मुस्तबीन का लफ्ज इस्तेमाल किया गया है, और यही इसका रूट है, बा या नून, वाजे, खुली, रोशन, हदायत वाली, और ये इस्म फाइल है, और हमने उन्हें एक वाजे किताब अता की। तो असल में तो मूसा अलैहि सलाम को दी गई थी, और फिर हारून अलैहि सलाम भी मूसा अलैहि सलाम की मदद के लिए नबी बनाए गए थे ना, और मुराद है किताब से तौरात। वहादैना हुमस सिरात अल मुस्तकीम, और फिर फरमाया कि उन दोनों को सिराते मुस्तकीम दिखाई, और हदायत दी हमने इन दोनों को सीधे रास्ते की, उन दोनों को सीधे रास्ते की तरफ उनकी रहनुमाई की। व तरकना अलैहिमा फिल आखिरीन, और बाकी रखा उन पर पिछले लोगों में, यानी बाद की नस्लों में इनका जिक्र खैर बाकी रखा। सलाम अला मूसा व हारून, सलाम है मूसा अलैहि सलाम पर और हारून पर। इन्ना कजालिका नजिल मोहसिनीन, इन्ना हुमा मिन इबादिन अल मोमिनीन, हम नेकी करने वालों को ऐसी ही जजा देते हैं, दर हकीकत वो हमारे मोमिन बंदों में से थे। तो आप देख लीजिए कि यहाँ पर भी अल्लाह रब्बुल इज्जत जो है हजरत इब्राहिम अलैहि सलाम, हजरत इस्माइल अलैहि सलाम के बारे में उसी तरह तारीफ करते हैं जैसे पीछे नूह अलैहि सलाम का, इब्राहिम अलैहि सलाम का जिक्र जो है आपने पढ़ा है, और यहाँ पे अब इनके बारे में भी अल्लाह ताला जो है वो ऐसे ही कह रहे हैं कि इनको भी बड़ा आला दर्जा और मकाम अता किया गया, ये एहसान के दर्जे की नेकी करने वाले थे, ये हमारे मोमिन बंदों में से थे, और हमने जो है ये जो दोनों थे इन दोनों के नाम जो थे उनको रहती दुनिया तक रखा। व तरकना, पीछे आपने पढ़ा ना आयत 119 में भी, तो आप देखें इब्राहिम अलैहि सलाम का नाम और इस्माइल अलैहि सलाम का नाम बड़ी मोहब्बत से, पीछे इब्राहिम नूह अलैहि सलाम का पढ़ा, इब्राहिम अलैहि सलाम का पढ़ा, और अब यहाँ पे मूसा अलैहि सलाम और हारून अलैहि सलाम का, और जब भी इनका नाम पैगम्बरों का लिया जाता है तो अलैहि सलाम हम कहते हैं। तो ये है कि उनकी तारीफ, उनकी दुआ उनको देना, तो अल्लाह ताला अपने कामिल ईमानदार बंदों को इस तरह दुनिया में सिला दिया करता है। इन्ना कज़ालिका नजिल मोहसिनीन इन्नहू मिन इबादिन अल मोमिनीन, और ये बड़ी गवाही है جو اللہ تعالیٰ نے اپنے پیغمبروں کے لیے دی ہے. بڑی بات ہے کہ وہ توحید اور ایمان رکھنے والے تھے, وہ میری عبادت کرنے والے تھے, میری خاطر سب کچھ کرنے والے تھے. اور ہم سب کو بھی اپنا اپنا جائزہ لینا چاہیے کہ کیا ہم نے پیغمبروں کو اپنا رول ماڈل بنایا ہے, کیا ہم پیغمبروں کی اطاعت کرتے ہیں. اور بڑی بات ہے کہ اللہ تعالیٰ یہ وٹنس دے رہے ہیں اپنے رسولوں کے کردار پر اور اپنے رسولوں کے عمل پر, اور اللہ تعالیٰ ہمیں رسولوں کے اسوہ کو زندہ کرنے والا, جاری ساری کرنے والا اور اس پر عمل کرنے والا بنائے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک.